नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। मुलुकको अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन। आन्तरिक सँगै बाह्य कारणले अर्थतन्त्रका सूचकहरू प्रभावित भएका छन्। बजेटको पूर्ण कार्यान्वयन हुन नसक्नु, निर्यातभन्दा आयातको अनुपात धेरै हुँदै जाँदा भुक्तानी सन्तुलन प्रभावित हुनु, लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्नु लगायतका अनेकन समस्याका बीच मुलुकको अर्थतन्त्र यति बेला गुज्रिरहेको छ। यो जटिलताका बीच आज भोलिमै मुलुकको अर्थतन्त्रको नेतृत्व पनि पाउँदैछ। अर्थात लामो रिक्ततापछि अर्थ मन्त्रालयको नेतृत्व कसले सम्हाल्ला, चासोको विषय पनि यो बनेको छ र यो चासोको विषय आज र भोलि सम्बोधन हुने देखिएको छ। सामान्य अवस्था जस्तै अर्थमन्त्रीका रूपमा वा कुर्सीमा बस्दैमा मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान हुने पनि देखिँदैन। यस्तो अवस्थामा नयाँ अर्थमन्त्रीका चुनौतीहरू के हुन्, के हुन सक्छन्, मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था के हो, अर्थतन्त्रलाई जीवन्त दिन गर्नुपर्ने प्रयासहरू के छन्, यो अवस्थामा पनि मुलुकको अर्थतन्त्रमा सम्भावनाहरू के देखिन्छ, आज हामी यिनै विषयमा एकजना अर्थविद सँग कुराकानी गर्छौं। उहाँ विश्वविद्यालयको प्राध्यापनदेखि लिएर अर्थ मन्त्रालयको सल्लाहकारको उहाँले अनुभव पनि लिइसक्नु भएको छ, डाक्टर सुरेन्द्र कुमार उप्रेतीसँग हामी कुराकानी गर्छौं। यति बेला उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब कार्यक्रममा यहाँलाई।
धन्यवाद।
हजुर, अब यो मुलुकको अर्थतन्त्र भन्नेकै जटिल मोडमा पुग्यो भनेर टिप्पणीहरू हुन थालेको धेरै भएको छ। अब बाह्य कारण त छँदैछ, आन्तरिक कारण पनि यसको यो अर्थतन्त्रलाई कमजोर बनाउन आन्तरिक कारण पनि देखिन्छ भनेर विश्लेषणहरू हुने गरेका छन्। अब मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था कस्तो हो, अर्थतन्त्र निकै संकटमा जान लाग्यो भनिन्छ, कस्तो किसिमको संकट हो यो अर्थतन्त्रमा देखिएको यति बेलाको?
धन्यवाद। यहाँले जे कुरा भन्नुभएको छ त्यहीँबाट सुरु गरौँ। यहाँले अगाडि नै भनिसक्नुभयो कि नेपाली अर्थतन्त्र अहिले आन्तरिक र बाह्य दुवै समस्याबाट जेलिएको अवस्थामा अहिले पुगेको छ र यसलाई अझ भन्ने हो भने आन्तरिक समस्याहरूको तर्फ अलिकति जाउँ। आन्तरिक समस्यामा यहाँले भन्नुहुन्छ भने पहिलो कुरो चाहिँ के हो भने आन्तरिक समस्या कहाँबाट सिर्जना हुन्छ भन्ने कुरा हो। वास्तवमा के भने कुनै पनि अर्थतन्त्रमा देशभित्रको उत्पादनशील क्षेत्रले राम्ररी काम गर्न सकेन भने आन्तरिक रूपमा कमजोर हुँदै जान्छ। आन्तरिक समस्या भने चाहिँ त्यही हो, जसले गर्दा आन्तरिक रूपमै हामीले उत्पादनको क्षमतालाई प्रयोग गर्न सकेनौँ भने अथवा आन्तरिक उत्पादन बढाउन सकेनौँ भने अनि त्यसले राजस्वमा पनि असर गर्छ। जस्तो अहिले तपाईँले हेर्नुहुन्छ भने राजस्व गत सालको भन्दा झन्नै 1.4 अरबले कम आएको छ, कम छ। त्यो भन्नुको मतलब के हो भने लगभग 16.1 जति चाहिँ हामी पोहोरको भन्दा कमजोर, गएको सालको भन्दा कमजोर अवस्थामा छौँ। त्यो सबै के कारणले भयो भन्दाखेरि यो पहिला राजस्व भनेको चाहिँ जेनरली दुई तरिकाबाट आउँछ। एउटा देशभित्रको उत्पादनका गतिविधिहरूबाट राजस्व सङ्कलन हुन्छ, अर्को चाहिँ बाह्य क्षेत्र हाम्रो चाहिँ इम्पोर्टबाट भनौँ न, विशेष गरी इम्पोर्टबाट अर्को राजस्व आउँछ। यो दुईटामा अहिले दुवै क्षेत्र चाहिँ हाम्रो लागि कमजोर छ। आन्तरिक अवस्थामा उत्पादन गतिविधिहरू नभएर हाम्रो आन्तरिक राजस्व कमी भएको छ भने बाह्य क्षेत्रको दबाब भन्नाले चाहिँ के भने हाम्रो चाहिँ पहिलेदेखि नै गत सालमा हेर्ने हो भने चाहिँ इम्पोर्ट भन्छौँ नि हामी, आयात चाहिँ अत्यधिक बढेको कारणले गर्दाखेरि हाम्रो बाह्य क्षेत्र सङ्कटमा भयो अथवा हाम्रो देशमा आवश्यक पर्ने वैदेशिक मुद्राको सञ्चिति ज्यादै घटेर गएर अर्थतन्त्र सङ्कटमा परेको थियो। यो पटक त्यो करेक्सन गर्ने हुँदाखेरि के भयो भने राजस्व पनि घट्यो। त्यसैले तपाईँले भने जस्तो हेर्ने हो भने आन्तरिक समस्या पनि छ, बाह्य समस्या पनि छ। आन्तरिक समस्या देखिने कारण भनेको राजस्वमा मात्रै होइन, अन्यमा जस्तो रोजगारीमा पनि देखिन्छ, आर्थिक वृद्धिमा पनि देखिन्छ यही कुराहरू, अहिले मूल्य वृद्धि पनि त्यत्तिकै छ। र त्यो सँगसँगै अहिले हाम्रो आन्तरिक कारणमध्ये चाहिँ अब बिस्तारै आउन लागेको अर्को एउटा पनि छ जो ज्यादै धेरै चर्चा भइराखेको छैन, त्यो चाहिँ के हो भने वित्तीय क्षेत्रमा आउने अबको दबाब। जस्तो अहिले पछिल्लो समयमा वित्तीय क्षेत्रमा चाहिँ अब दबाब देखिँदैछ फेरि आन्तरिक समस्याभित्रैमा, भन्नाले आन्तरिक समस्याभित्र एक राजस्वको त छँदैछ, रोजगारीको त छँदैछ, आर्थिक वृद्धि कमजोर त छँदैछ। त्यो सँगसँगै अब हामी अलिकति प्रब्लम चाहिँ केमा देखिएको छ भने यो चाहिँ अब फाइनेन्सियल सेक्टरमा, त्यो भनेको वित्तीय क्षेत्रमा, वित्तीय क्षेत्र पनि समस्या गरेको हुँदा अहिलेको अर्थमन्त्रीले, अब आउने अर्थमन्त्रीले चाहिँ अहिलेको आन्तरिक तथा बाह्य जुन समस्याहरू छ, स्ट्रेस छ इकोनोमीमा, अर्थतन्त्रमा, हो त्यसलाई हेरेर ज्यादै सजगतापूर्वक पाइला चाल्नुपर्ने आवश्यकता मैले देखेको
छु। अब आन्तरिक र बाह्य कारण अर्थतन्त्रमा समस्या देखियो, अब आन्तरिक कारणमा चाहिँ उत्पादन क्षेत्र कमजोर कमजोर बन्दै गयो, यसमा चाहिँ राम्रो हुन सकेन, जसका कारण चाहिँ यहाँ स्वदेशभित्र अब रोजगारीदेखि लिएर राजस्व संकलनदेखि लिएर यो प्रभावित हुँदा अर्थतन्त्र संकटमा पर्यो आन्तरिक रूपमा। अब यो उत्पादनशील क्षेत्र हामीले किन राम्रो बनाउन सकेनौं, अब यसका अप्ठ्याराहरू चाहिँ के देखिन्छन्, किन हामी यसलाई प्राथमिकता दिन सकेनौं यो क्षेत्रलाई?
यो एकदमै जटिल प्रश्न यहाँले राख्नु भएको छ र यो प्रश्नको जवाफ चाहिँ हामीले लगभग हामीले दशकौंदेखि खोज्दै आएको यो जवाफ हो। त्यो चाहिँ के हो भने नेपालको आन्तरिक क्षेत्र किन प्रतिस्पर्धी हुन सकेन, हाम्रो आन्तरिक क्षेत्रमा किन हामीले चाहिँ प्रगति गर्न सकेनौँ, आन्तरिक क्षेत्र आन्तरिक उत्पादन हामीले किन बढाउन सकेनौँ भन्ने कुरा हो यहाँको। यसमा चाहिँ हामीले दुई तिनवटा कुरा हेर्नुपर्ने हुन्छ। पहिलो कुरो के हो भने जब हामीले हाम्रो आन्तरिक अर्थतन्त्रको कुरा गर्छौँ त्यहाँ तीनटा क्षेत्र हुन्छ, एउटा चाहिँ कृषि क्षेत्र, अर्को चाहिँ औद्योगिक क्षेत्र, अर्को चाहिँ सेवा क्षेत्र, यी तीनटा क्षेत्र हुन्छन्। त्यो तीनटा क्षेत्रभित्रमा सेवा क्षेत्र चाहिँ राम्रै प्रगति गरिरहेको छ नेपालले, सेवा क्षेत्र राम्रो छ, त्यसमा हाम्रो केही पनि कमजोरी जस्तो देखिँदैन, अहिले राम्ररी ग्रो भएको छ। बाँकी रहेका दुईटा क्षेत्र कृषि क्षेत्र र औद्योगिक क्षेत्र चाहिँ हाम्रो लागि सर्वाधिक निराशाजनक अवस्था आएको छ। गएको साल तपाईँले हेर्नुहुन्छ भने गएको साल मात्रै हेर्ने हो भने 3 खरब 30 अरब भन्दा बढीको चाहिँ हामीले कृषि वस्तुको मात्रै आयात गरेका थियौँ। कृषि वस्तुमा चाहिँ यो कृषि मल र यो मेसिनरीहरू पर्दैन, कृषि मल र मेसिनरीहरू बाहेकै हामीले 330 अरब बराबरको हामीले कृषिजन्य उत्पादनहरू हामीले खरिद गर्यौँ भनिसकेपछि हाम्रो कृषि क्षेत्र कति कमजोर अवस्थामा रहेछ भन्ने कुरो त हामीले बुझ्नु पर्यो नि। हो, त्यही कारणले सरकारको सबभन्दा बढी ध्यान कहाँ जानुपर्छ भने यो कृषि क्षेत्रलाई आधुनिक रूपमा अथवा देशको आवश्यकतालाई धान्न सक्ने प्रकारले अथवा यो कृषि क्षेत्रले विदेशमा पनि हामीले निर्यात गर्न सक्ने पहिचान वस्तुहरूको पहिचान गरेर त्यसलाई अगाडि बढाउन हामीले पटक्कै सकेनौँ। त्यो भनेको के हो भने नेपाल ओभरअल ओरिएन्टेसन छ नि, ओरिएन्टेसन भनेको सरकारको ओरिएन्टेसन, सरकारको हुनु पर्यो, निजी क्षेत्रको हुनु पर्यो, आम जनताको ओरिएन्टेसन छ, त्यो चाहिँ कृषि क्षेत्रमा फोकस गराउनको लागि हाम्रा कार्यक्रमहरू उत्तरदायी भएका छैनन् अहिलेसम्म जे जति गर्यो। जस्तो यहाँलाई भन्ने हो भने हाम्रो जस्तो अब सरकारी कामहरू किन उत्तरदायी भएका छैन, किन रेस्पोन्सिभ छैनन् भन्ने कुरा चाहिँ म एउटाबाट भनिदिन्छु। एउटा जस्तो कृषि क्षेत्रमा लगानी गर्दाखेरि नेपाल सरकारले चाहिँ इन्ट्रेस्ट सब्सिडी दिन्छ, भन्नुको मतलब ब्याजमा अनुदान दिन्छ, 5% अनुदान दिन्छ, र त्यो अनुदान दिएको जस्तो भनौँ 255 अरब जति नेपालको ब्याङ्क वित्तीय संस्थाहरूले चाहिँ कृषि क्षेत्रमा अनुदान दिएर ब्याज अनुदान दिएर चाहिँ लगानी गरेका छन्। त्यो लगानीको लगभग आधा 50% भन्दा बढी चाहिँ काठमाडौँ उपत्यका वा काठमाडौँभित्र मात्रै छ लगानी भएको छ। त्यो भन्नुको मतलब के हो भने त्यो दुरुपयोग भइरहेको छ, काठमाडौँभित्र मात्रै नेपालको टोटल कृषि लगानीको 55% भन्दा बढी जो इन्ट्रेस्ट सरकारले बिहोर दिन्छ त्यो चाहिँ काठमाडौँ उपत्यकाको सहरभित्र देखिन्छ भनेपछि कृषि कहाँ छ भन्ने कुरो त हामीले पत्ता लगाउनु पर्यो नि त। त्यो भन्नुको मतलब नेपाल सरकारले लिएका जे जति नीतिगत व्यवस्थाहरू छ त्यसको कारण राम्रो हुन सकेको छैन। पहिलो कुरो त के भने आन्तरिक उत्पादन बढाउनको लागि सरकारका नीतिगत व्यवस्था रेस्पोन्सिभ हुनु पर्यो, ठ्याक्कै टार्गेटेड हुनु पर्यो। त्यहाँ चाहिँ के भयो भने सरकारको कार्यक्रम पनि, निजी क्षेत्रको फोकस पनि, आम जनताको सहभागिता पनि त्यसमा चाहिन्छ। त्यसैले यो आन्तरिक भने यो चाहिँ कृषि क्षेत्रको कुरा हो र यो कृषि क्षेत्रलाई मात्रै राम्रो काम गर्न सकियो भने नेपालको बाह्य क्षेत्र सन्तुलनमा पनि यसले ठुलो योगदान दिन्छ। किनभने मैले अघि भनिसकेँ नेपालले 333 अरब बराबरको त हामीले कृषिजन्य वस्तु आयातै गऱ्यौँ गएको वर्ष, अहिलेको अवस्था पनि त्यस्तै छ। भनिसकेपछि हामीले कम्तीमा कृषि क्षेत्रलाई अगाडि बढायौँ भने त हाम्रो सबभन्दा ठुलो आयात गरेर हाम्रो विदेशी मुद्रा बाहिरिने भनेको हामी पेट्रोलियम भन्छौँ, पेट्रोलियमभन्दा ठुलो त कृषि रहेछ नि हाम्रो, हाम्रो कृषि प्रधान देशमै कृषि गर्दा रहेको नि। त्यसो हुँदाखेरि यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ कृषितर्फ। र औद्योगिक क्षेत्रतर्फ हेर्ने हो भने अहिले पछिल्लो समयमा यहाँले हेर्नुहुन्छ भने औद्योगिक क्षेत्रमा चाहिँ उद्योगहरूको उत्पादन क्षमता कम भएर गइराखेको छ। भन्नुको मतलब केही रिपोर्टहरूले अस्ति देखाएको छ नेपालका उद्योग धन्दाहरूको चाहिँ अहिले फुल क्यापासिटीमा सञ्चालन भएका छैन। त्यो भन्नुको मतलब के भने देशको अर्थतन्त्र सङ्कुचनतर्फ गइरहेछ। अहिले उद्योगहरू फ्याक्ट्रीहरू चाहिँ लगभग 60% अराउन्डमा मात्रै सञ्चालन भएका छन् भन्ने रिपोर्टहरू आइराखेका छन्। त्यो भनेको चाहिँ के हो भने जति कम प्रतिशत उनीहरूको क्षमताको जति कम प्रतिशत सञ्चालनमा आउँछन् त्यति नै महँगो वस्तुहरू उत्पादन हुने हुन्छ, त्यति नै वस्तुहरू महँगो उत्पादन हुन्छन्। त्यो हामीले इकोनोमिक स्केल भन्छौँ नि त्यो पुग्दैन। त्यसैले नेपालको औद्योगिक क्षेत्र अर्को सङ्कटमा परेको छ। मैले अघि भने सेवा क्षेत्र चाहिँ नेपालको रिलेटिभली राम्रो छ, तुलनात्मक रूपमा राम्रै देखिन्छ हो। यो चाहिँ भयो आन्तरिक कुरा। अब अहिलेको उत्तिकै महत्त्वपूर्ण कुरा चाहिँ यो बाह्य क्षेत्रको छ। अब आउने अर्थमन्त्रीज्यूले सबभन्दा बढी ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने आन्तरिक सँगसँगै बाह्य क्षेत्र पनि छ। जस्तो भनौँ न, बाह्य क्षेत्र किन महत्त्वपूर्ण थियो हाम्रो जस्तो देशको लागि भन्दाखेरि, लगभग झन्नै 50% भन्नुको मतलब 49% चाहिँ हाम्रो राजस्व भनेको यो चाहिँ बाह्य क्षेत्रबाट प्राप्त हुन्छ। त्यो भनेको कस्टम पोइन्ट भन्छौँ नि हामी, भन्सार बिन्दुमा हाम्रो टोटल देशमा प्राप्त हुने आयातको 49% जति त भन्सार बिन्दुबाट मात्रै आउँछ। भनेपछि देशको रेभेन्यू, देशको आय सङ्कलन गर्नको लागि चाहिँ हाम्रो लागि बाह्य क्षेत्र ज्यादै महत्त्वपूर्ण छ एउटा। त्यसले त हामीलाई राजस्वमा त चाहिँ योगदान दिएको छ, असर त गर्नै नै भयो यो घटिसक्दा। अर्को चाहिँ कुरो के पनि भयो भने, जति इम्पोर्ट बढो हाम्रो वैदेशिक मुद्राको संस्कृति त्यति रितिएर पनि जान्छ फेरि। त्यसले गर्दाखेरि त्यो बाह्य क्षेत्रलाई कन्ट्रोल पनि गर्नु छ, इम्पोर्टलाई सकेसम्म कम गर्नु छ। भनेपछि त हाम्रो आन्तरिक उत्पादन क्षमता बढेपछि न इम्पोर्ट पनि कन्ट्रोल हुन्छ, एक्सपोर्ट पनि बढाउन सकिन्छ। त्यो भएको हुनाले टोटल अबको चाहिँ अर्थमन्त्रीज्यूले सबभन्दा बढी ध्यान दिनुपर्ने कुरा के हो भने, देशको आन्तरिक उत्पादन, आन्तरिक रोजगारी यसलाई बढाउनुपर्छ, जसले हाम्रो कुल गाह्रेस उत्पादन वृद्धि दरमा पनि महत्त्वपूर्ण सहयोग दिन्छ, यसैले रोजगारीमा पनि यसैले सहयोग दिन्छ, राजस्वमा पनि यसैले सहयोग पुर्याउँछ, र देशको सस्टेनेबल डेभलपमेन्ट भन्छ नि जीवो रूपमा चाहिँ हामी आर्थिक विकास पनि हामी यही भारत गर्न सक्छौँ।
भनेपछि अब नयाँ अर्थमन्त्रीलाई धेरै चुनौती छ, अब यी समस्याहरू छन्, अब चाँडै नै थपिने वित्तीय क्षेत्रमा पनि दबाव बढ्दैछ, अब यो सँगै यी समस्याहरू समाधान गर्न निकै चुनौती देखिन्छ होइन नयाँ अर्थमन्त्रीलाई?
डेफिनेट एकदमै हो, निश्चित रूपमा त्यो देखिन्छ नि। अहिले जस्तो तपाईँले भन्नुहुन्छ, आजका दिनमा तपाईँले हेर्ने हो भने सरकारी खर्चको तुलना हेर्ने हो भने कर राजस्व मात्रै लगभग 1 खरब 4 अरबले गत वर्षभन्दा कम छ। यो वर्ष त अर्थमन्त्रीज्यूले तलब भत्ता खुवाउन मात्रै, देशको साधारण खर्च बेहोर्न गर्न मात्रै निकै ठुलो अमाउन्टमा आन्तरिक ऋण बेहोर्नु पर्ने अवस्था आयो। यो भनेको त लगभग चाहिँ 30-35 वर्षको इतिहासमा सबैभन्दा चाहिँ चुनौतीपूर्ण अवस्था हो जस्तो मलाई लाग्छ। किनभने अहिलेको अब तपाईँले अघिदेखि आन्तरिक समस्याकै कुरा गर्नुभएको छ, अर्थमन्त्रीज्यूले सबभन्दा पहिला आन्तरिक समस्यामा जुड्नुपर्ने हुन्छ। अहिले हाम्रो ट्रेजरी डेफिसिट भन्छ, सरकारले सरकारको टोटल खातामा जति पैसा आयो, सरकारको खाताबाट जति पैसा खर्च भयो त्यसको फरक, त्यसको डिफरेन्स हेर्ने भने 2 खरबको हाराहारीमा छ अहिले। भनिसकेपछि के भयो भने, एक त राजस्व मात्रै 1 खरबले कम छ हाम्रो पहिलाको भन्दा, अनि दोस्रो कुरो गएको सालभन्दा अहिले तलब भत्ता पनि बढेको छ, अनि ट्रेजरी राजस्व हाम्रो के अरे ट्रेजरी हाम्रो मुलुकको ढिकुटी पनि घाटामा छ। भनिसकेपछि सबैभन्दा अर्थमन्त्रीको लागि पहिलो कुरा चाहिँ के हो भने, साधारण खर्च चाहिँ बेयर गर्न सक्ने, साधारण खर्च फेक्न सक्ने प्रकारको हाम्रो राजस्व छैन भनेपछि कर्मचारीको तलब भत्ता खुवाउन पनि कम्तीमा पनि 1 खरबभन्दा बढी त आन्तरिक ऋण चाहिँ जेनेरेट गर्नुपर्ने अवस्था आयो। अब चाहिँ सबैभन्दा ठुलो के हो भने, यो आन्तरिक स्टेबिलिटी भनौँ न, आन्तरिक स्टेबिलिटी कसरी कायम गर्ने भनेको सबभन्दा डे वानको समस्या भने चाहिँ यही हो, डे वानको चाहिँ। त्यस पछाडि तपाईँले भने जस्तै, अब आर्थिक वर्ष नयाँ आर्थिक वर्षको लागि बजेट प्रक्रिया सुरु भइसकेको छ, अब बजेट बनाउँदा नीति कार्यक्रम बनाउँदा कस्तो प्रकारको कार्यक्रम बनाउने जसले गर्दाखेरि हाम्रो आन्तरिक उत्पादन सिस्टम, हाम्रो प्रणाली बलियो हुन्छ, बाह्य क्षेत्रलाई पनि सन्तुलनमा ल्याउन सकिन्छ भन्ने कुरा चाहिँ दोष हो। अनि तेस्रो चाहिँ के हो भने, नेपालको अहिले तपाईँले भन्दै जानुभएको के हो भने, नेपालको यो वित्तीय क्षेत्रको जुन अहिलेको स्पेस छ, समस्या छ, जस्तो तपाईँले भन्नुहुन्छ नि, खासमा चाहिँ अघि उठाउनु तपाईँले पनि त्यहाँनिर इङ्गित गर्नुभयो, त्यो चाहिँ के हो भने, ब्याङ्क तथा वित्तीय क्षेत्रले चाहिँ आफ्नो के अरे क्रेडिट बढाउन सकेको अवस्था छैन। अहिले यहाँले हेर्नुहुन्छ भने गएको आर्थिक वर्षमा यही समयतिर लगभग 25% चाहिँ प्राइभेट सेक्टर भनेको निजी क्षेत्रतर्फ ब्याङ्क तथा वित्तीय संस्थाहरूले चाहिँ आफ्नो लगानी बढाएका थिए भने यो वर्ष 8% मात्रै बढाउन सकेका छन्। त्यो भनेको मतलब अर्थतन्त्र खुम्चिँदै गयो भन्ने बुझिन्छ। अब अर्थतन्त्र खुम्चिँदै जाँदा त एक त देशको आन्तरिक तथा बाह्य क्षेत्रमा दबाब त पर्छ नै, तर वित्तीय क्षेत्रमा चाहिँ झन् ठुलो यसको दबाब पर्दैछ। त्यो भन्नुको मतलब के भने अहिले वित्तीय क्षेत्र चाहिँ बिस्तारै चाहिँ अलिकति स्ट्रेसमा गएको कारणले गर्दाखेरि अब तपाईँले भनौँ न ब्याङ्क वित्तीय संस्थाहरूले चाहिँ अहिले लगानी गर्न सकिराखेको अवस्था छैन। लगानी गर्न ब्याङ्क वित्तीय संस्थाले लगानी गर्न सकेनन् भने एक त ब्याङ्क तथा वित्तीय क्षेत्रको आमदानी घट्छ, त्यो त उनीहरूको संस्थागत पाटो भयो। दोस्रो चाहिँ के हो भने अर्थतन्त्रमा समग्र लगानी कुम्चेर गएको देखिन्छ। अनि अब यसले चाहिँ फेरि अर्को रिपर्कसन चाहिँ के ल्याउँछ भने ब्याङ्क तथा वित्तीय संस्थाहरूले अहिले चाहिँ यो क्रेडिट एक्सपेन्सन गर्न नसक्नुको कारण चाहिँ उनीहरूको लिक्विडिटी प्रेसर हो, त्यहाँनिर लिक्विडिटी क्रन्च हो, उनीहरूलाई चाहिँ भने जति पैसा चाहिँ लगानी गर्न सक्ने अवस्था छैन। त्यो भने जति पैसा लगानी गर्न सक्ने अवस्था कसरी हुन्छ भन्दाखेरि हाम्रो अर्थतन्त्रको विस्तार कसरी हुन्छ भन्नेसँग जोडिन्छ। भन्नुको मतलब सरकारले राष्ट्र ब्याङ्कले यसलाई चाहिँ नोट इस्यु गर्छ नि, अतिरिक्त नोटहरू इस्यु गरेर क्रेडिट एक्सपेन्सन गर्छ, जुन साखहरू वृद्धि गर्छ। त्यो साख वृद्धि गर्नको लागि चाहिँ हाम्रो नेट फरेन असेट र नेट डोमेस्टिक असेट भन्छ क्या यो नि राष्ट्र ब्याङ्कको खातामा, यहाँ चाहिँ हामीसँग वैदेशिक मुद्राको सञ्चित रित्तिएको कारणले गर्दाखेरि नेट फरेन असेट कमजोर भएर गएको छ। अनि आन्तरिक रूपमा पनि हाम्रो आर्थिक वृद्धि दर कमजोर भएको कारणले आन्तरिक रूपबाट पनि हामीले पैसाहरू विस्तार गर्न सक्ने अवस्था छैन, हाम्रो ऋण विस्तार गर्न सक्ने अवस्था छैन। ब्याङ्क तथा वित्तीय संस्थाले ऋण विस्तार गर्न सकेन भने आफूले लगानी गरेको पैसा आर्थिक संकुचनले गर्दाखेरि प्रशस्ति उठाउन सकेन भने अनि ब्याङ्क तथा वित्तीय क्षेत्रमा समस्या आउँछ। अहिले तपाईँले हेर्नुहुन्छ भने गत वर्षभन्दा यो वर्ष प्रत्येक महिना 10% 12% दरले यो चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाले चाहिँ यो लिलामीका सूचनाहरू निकालेका छ। त्यो भन्नुको मतलब वित्तीय क्षेत्र अब बिस्तारै सङ्कटतर्फ जाँदैछ। जतिले ऋण लिएका मान्छेले ऋण तिर्न सक्ने अवस्था देखिएन भने हो यो भन्नुको मतलब। अब बिस्तारै सरकारले के गर्छ, अब ब्याङ्क तथा वित्तीय संस्थाहरूले के गर्छन् भने ऋण असुली प्रक्रियामा जान्छन्। ऋण असुली प्रक्रियामा गएपछि यसको अन्तिम भन्या चाहिँ के हो भने उनीहरूको नन पर्फर्मिङ एसेट बढ्छ। यो यावत कारणले के भयो भने आन्तरिक रूपमा पनि बाह्य रूपमा पनि आन्तरिकमा पनि अब चाहिँ रियल सेक्टरमा पनि फाइनेन्सियल सेक्टरमा पनि यो सबैतिर चाहिँ एक प्रकारको समस्या भएको हुनाले अब अर्थमन्त्रीले सबैभन्दा पहिला जुड्नुपर्ने कुरा चाहिँ के हो भने यो आन्तरिक स्टेबिलिटी यो इन्टरनल स्टेबिलिटीको लागि के गर्ने पहिला होमवर्क गरेरै डे वानदेखि सुरु गर्नुपर्नेछ। जो सम्भावित अर्थमन्त्रीज्यूहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आन्तरिक यो होमवर्कमै लाग्नुपर्ने अवस्था जस्तो म देख्छु।
हजुर, अब यो संकट समाधान गर्ने भनेको एउटा अर्थतन्त्र बुझेको नयाँ अर्थमन्त्रीले नै हो र धेरैको आशा पनि यति यो संकटलाई चाहिँ अझै गहिरिन नदिन चाहिँ यो संकट समाधानतर्फ लानको लागि चाहिँ एउटा अर्थतन्त्र बुझेको अर्थमन्त्री आइदिए चाहिँ राम्रो हुने थियो भन्ने धेरैको अपेक्षा निजी क्षेत्रदेखि लिएर सर्वसाधारणको पनि छ। अब यो सन्दर्भमा विगतको उदाहरण हेर्दा हामीले अर्थ मन्त्रालयको नेतृत्व लिने व्यक्ति अर्थमन्त्रीका रूपमा चाहिँ अर्थतन्त्र बुझेको व्यक्ति त्यति आइ नरहेको हामीले विगतका 5-7 अर्थमन्त्री हेर्दा चाहिँ त्यो बुझ्न सकिन्छ। अब अर्थ यहाँसँग अनुभव पनि छ अर्थ मन्त्रालयमा बसेको, अर्थ मन्त्रालय भनौँ न अर्थ मन्त्रालयको नेतृत्व चाहिँ अर्थतन्त्र बुझेको व्यक्ति आउँदा र अर्थतन्त्र सम्बन्धी खासै ज्ञान नभएको व्यक्तिले अर्थ मन्त्रालयको नेतृत्व सम्हालिरहँदा यसका फरकहरू चाहिँ के हुन सक्छन्, यहाँको अनुभवले के देखाउँछ?
यस्तो यो यहाँले कुरा गर्नुभएको त अब अर्थतन्त्र बुझेको मान्छे आउनुपर्छ भन्नेमा त विवादै रहेन, अर्थतन्त्र बुझेकै मान्छे आउनुपर्छ। तर के हो भने कुनै पनि आर्थिक सङ्कट आउँदाखेरि चाहिँ अर्थमन्त्री सँगसँगै अर्थमन्त्रीको जुन टिम हुन्छ, जस्तो राष्ट्र ब्याङ्क हुन्छ, अर्थ मन्त्रालय हुन्छ, अन्य मन्त्रालय हुन्छ, उहाँहरूको अब निजी क्षेत्रहरूको लिडरसिप हुन्छदेखि लिएर सबैलाई समन्वय गर्न सक्ने मान्छे चाहिँ बढी जरुरत पर्छ यसमा चाहिँ। कस्तो भने अब जस्तो भनौँ न अर्थ बुझेको र अर्थ नबुझेको भन्ने अर्थ चाहिँ हामी सिधै लाउन चाहिँ सक्दैनौँ। जस्तो भनौँ न के हो भने हामीले राजनीतिक नेतृत्वमा चाहिँ के हो भने राजनीतिक नेतृत्व असाध्य टेक्नोक्रेट नै हुनुपर्छ भन्ने छैन, अर्थतन्त्रको एकदमै नामुद अर्थशास्त्री नै हुनुपर्छ भन्ने पनि हुँदैन खासमा चाहिँ। र अर्थशास्त्र बुझेको भयो भने केही पनि बिग्रिँदैन, फेरि त्यो राम्रै हुन्छ नराम्रो पनि हुँदैन। तर मैले यहाँ भन्न खोजेको कुरा चाहिँ के हो भने सामान्य पहिचान गर्न ठुलो अर्थशास्त्री हुनै पर्दैन, जस्तो देशको राजस्व कमजोर भयो भन्ने बुझ्नलाई धेरै ठुलो अर्थशास्त्री हुनै पर्दैन एउटा। यसको अर्थ के हो भने अर्थशास्त्री त्यहाँ हुनुपर्छ जानु पर्दैन भन्न खोजेको चाहिँ मैले होइन, तर मैले भन्न खोजेको के हो भने देशका अहिलेका ज्वलन्त आर्थिक समस्याहरू जे जति छन् ती समस्याहरू बुझ्नलाई त्यति कठिन नै छैनन्, जस्तो भनौँ न आन्तरिक राजस्व अथवा आन्तरिक क्षेत्रमा राजस्व कम भयो, त्यो भन्नुको मतलब के हो भन्दाखेरि आन्तरिक आर्थिक गतिविधिहरू कमजोर भएछन्, त्यो त जसले पनि बुझ्न सक्ने भयो हो। अब कुरो चाहिँ के हो भने आन्तरिक आर्थिक गतिविधिहरू व्यापारिक गतिविधिहरूलाई बढाउनको लागि कस्तो योजना छ त्यो अर्थमन्त्रीसँग, त्यो चाहिँ महत्त्वपूर्ण कुरा भएर आउँछ एउटा। दोस्रो के भयो भने अब हामीलाई त चाहिने भनेको त आर्थिक वृद्धि हो। अब आर्थिक वृद्धिमा कम्प्रोमाइज चाहिँ हामीले गर्न सक्ने अवस्था छैन, किनभने हाम्रो त आर्थिक पुनरुत्थान चाहिँ अहिलेको पहिलो एजेन्डा हो। किनभने तपाईँले देखिहाल्नुभयो कि अहिले हाम्रो आन्तरिक स्रोत खुम्चेको कारणले चाहिँ सबै प्रकारको समस्या एकैपटक आएको हो नि, त्यसैले हाम्रो आन्तरिक अर्थतन्त्रको मजबुतीकरण गर्नुपर्ने अवस्था छ। अब यो कुरा बुझ्नको लागि त एकदमै राम्रो अर्थशास्त्रीले त बुझिहाल्छ, र जोसुकै नेपाली जनता नागरिक जसले पनि यो कुरो बुझ्छ कि आन्तरिक अर्थतन्त्र बलियो बनाउनको लागि आन्तरिक रूपमा सबै क्षेत्र उपक्षेत्रहरूमा गतिविधिहरू आर्थिक गतिविधिहरू तीव्र रूपमा अगाडि बढाउनु पर्ने हुन्छ। भन्नुको अन्त कृषि क्षेत्रले पनि उत्पादन बढिदिनु पर्यो, औद्योगिक क्षेत्रले उत्पादन दिनु पर्यो, मेनुफ्याक्चरिङ सेक्टरले सेवा क्षेत्रमा वृहत्तर हुनु पर्यो, यो कुरो त सबैले थाहा पाएकै कुरा हो नि। त्यसैले अर्थमन्त्रीसँग असाध्य राम्रो एउटा टिम चाहिँ हुनै पर्छ, अर्थ मन्त्रालयको टिम हुन्छ, राष्ट्र ब्याङ्क सहितको टिम हुन्छ, निजी क्षेत्रसँगको टिम हुन्छ, अनि अर्थशास्त्रीहरूसँगको टिम हुन्छ, अर्थशास्त्रीहरूसँग बसेर गर्ने। त्यसैले अब आउने अर्थ मन्त्रीले चाहिँ विशेष गरी यी आन्तरिक समस्यासँग जुड्नको लागि चाहिँ असाध्यै एउटा मजबुत टिम तयार गर्नुपर्ने हुन्छ, आन्तरिक अवस्था बुझेको टिमहरू जसले राजस्वलाई राम्रो नजिकबाट बुझेको हुनु पर्यो होइन। त्यस्तै हाम्रो आर्थिक नीतिहरू उत्पादनसँग सम्बन्धित आर्थिक नीतिहरू कसरी प्रभावकारी हुन्छन् भनेर बनाउन सकिन्छ भनेर त्यस्ता विज्ञहरू पनि अर्थमन्त्रीसँग हुनु पर्यो होइन। वित्तीय क्षेत्रमा आउँदो सङ्कट छ जुन, त्यो सङ्कटलाई फेर्न सक्ने बुझ्न सक्ने मान्छेहरू चाहिन्छ। त्यतिखेर बाह्य क्षेत्रको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने चाहिन्छ। अब यो सँगसँगै चाहिँ के छ भने जब हाम्रो बाह्य क्षेत्र सङ्कटमा पर्छ यसको यो जुन घाउ छ यो घाउ निको पार्न फेरि बाह्य क्षेत्रै चाहिन्छ। त्यो भनेको के हो भने वैदेशिक सहायता अनुदान यस्ता कुराबाट बाह्य क्षेत्रलाई तत्काल सन्तुलनमा ल्याउन सकिन्छ। भनिसकेपछि अब यो बेला चाहिँ के हुनु पर्यो भने जब हाम्रो बाह्य क्षेत्र सङ्कटमा पर्यो हाम्रो वैदेशिक मुद्राको संस्कृति क्रमशः हाम्रो चाहिँ अन्य एक किसिमले ठुलो आयात र सानो दरको निर्यातले जुन समस्यामा पारो त्यसलाई तत्काल समाधान गर्नको लागि चाहिँ हाम्रा दात्री निकायहरू छ, त्यो चाहिँ द्विपक्षीय बहुपक्षीय दात्री निकायहरू छ, ती निकायहरूको समन्वय राम्रो गरेर बढाएर नेपालमा चाहिँ भनौँ न वैदेशिक सहायताहरू चाहे त्यो अनुदानको सहायता होस् चाहे त्यो ऋणको सहायता होस् त्यो बढाउन सकियो भने त बाह्य क्षेत्र सन्तुलनमा ल्याउन सक्यो भनेपछि त्यो क्षेत्रसँग सम्बन्धित मान्छे पनि हामी अर्थमन्त्रीको टिममा थियौँ।
हस् डाक्टर साहब, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तर सम्वादमा हामीले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था, हाम्रा सम्भावनाहरू र नयाँ अर्थमन्त्री आउँदै गर्दा उहाँलाई यो अर्थतन्त्रमा चुनौतीहरू सामना गर्न कति सहज छ, कति असहज छ र गर्नुपर्ने कामहरू के छन् यी लगायतका विषयमा एकजना अर्थविद डाक्टर सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर सम्वाद यति नै। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।